यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। शहीद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। मुलुकको विकास र समृद्धिका लागि सबैको प्रतिबद्धता आवश्यक रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। स्वास्थ्य मन्त्रालयद्वारा प्रधानमन्त्री समक्ष स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रस्तुत। स्वास्थ्य बीमा रकम 5 लाखसम्म पुर्याउन प्रस्ताव। म्याग्दीको बेनी नगरपालिकामा प्रांगारिक विधिबाट खेती गर्न एकीकृत शत्रुजीव व्यवस्थापन कृषक पाठशाला सञ्चालनमा। भारत उत्तर प्रदेशको प्रयागराज स्थित कुम्भ मेलामा भागदौड़ हुँदा 15 जना भन्दा बढ़ीको मृत्यु। र नेपाल पुलिसलाई हराउँदै एपीएफ क्लब एन्फा महिला लीग च्याम्पियन बन्न सफल।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने ऊर्जा प्राप्त हुने बताउनु भएको छ। सरकारले राष्ट्रिय शहीद दिवसका अवसरमा आज सिंहदरबार परिसरमा आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानून बमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार अघि बढ़िरहेको बताउनुभयो।
तानाशाही शासन सत्तालाई बचाउनका लागि हत्या गर्ने प्रचलन त्यो अन्त्य भयो। त्यति बेला हामी नेपाललाई शान्तिपूर्ण नेपाल, सुशासन युक्त नेपाल, भ्रष्टाचार मुक्त नेपाल, विकासको बाटोमा अगाडि बढेर समृद्धि हासिल गर्न संकल्पित रहेको नेपाल र सुखी नेपालीहरू भएको नेपालको गन्तव्यतर्फ हामी अगाडि बढ़िरहेका छौं। लोकतान्त्रिक प्रणालीलाई लोकतान्त्रिक प्रक्रिया अन्तर्गत सञ्चालन गर्नका लागि यसलाई संवैधानिक र कानूनी राजको हिसाबले लिएर जानका लागि, कानूनलाई न्यायोचित कानूनको रूपमा निर्माण गर्नका लागि, संशोधन गर्नका लागि, र यो लोकतान्त्रिक सरकार हो, यसका आचरण लोकतान्त्रिक हुनेछन्, यसका आचरण प्रजातान्त्रिक हुनेछन्, यसका आचरण लोकतान्त्रिक प्रक्रियालाई पनि इमान्दारिताका साथ मनन गर्ने हुने। यो सरकार अवश्य नै देशभक्त रहनेछ। राष्ट्रिय हितको रक्षा र सम्वर्धन, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा हामीलाई शहीदले सिकाएको कुरा हो। बलिदानबाट हामीले प्राप्त गरेको प्रणाली, बलिदानबाट हामीले प्राप्त गरेको शिक्षा, यस कुरालाई हामी छोड्न सक्छौं।
प्रधानमन्त्री ओलीले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासन सत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको श्रृंखला अन्त्य भएको बताउनुभयो। समारोहमा गृहमन्त्री रमेश लेखकले सरकारले मुलुकमा शान्ति सुव्यवस्थाका लागि प्रतिबद्ध भएर लागि परेको बताउनुभयो।
मुलुकमा दिगो शान्ति स्थापना गर्ने, मुलुकमा सुशासन स्थापना गर्ने, मुलुकमा विकास गर्ने र मुलुकमा समृद्धि स्थापना गर्ने विषयमा कुनै बाधा अवरोध कुनै पनि कठिनाईले हामीलाई रोक्ने छैन। हामी अविचलित ढंगले अगाडि बढ्नेछौ र शहीदहरूका सपना साकार गरी छाड्नेछौ। म यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। गृह मन्त्रालय पनि नागरिकको सुरक्षाको प्रत्याभूति गर्न, मुलुकमा शान्ति स्थिरता तथा विधिको शासन स्थापना गर्न निरन्तर क्रियाशील रहेको छ। मुलुकमा शान्ति सुरक्षा को प्रत्याभूति, अपराध नियन्त्रण तथा सामाजिक न्यायको प्रवर्धनमा गृह मन्त्रालय दृढतापूर्वक लागिरहनेछ भन्ने म पुनर्प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।
त्यस अवसरमा गृह सचिव गोकर्णमणि दुवाड़ीले संविधान र कानून कार्यान्वयनका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्य कार्यान्वयनमा सरकार निरन्तर लागि पर्ने बताउनुभयो। सरकारले आयोजना गरेको राष्ट्रिय शहीद दिवस समारोहमा उप प्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रतिनिधि सभाका उपसभामुख, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, सचिवहरू र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। यसअघि प्रधानमन्त्री ओलीले लैनचौर स्थित शहीद स्मारक र शहीद गेटमा पुगेर शहीदप्रति सम्मान प्रकट गर्नुभएको थियो। हिजो बसेको मन्त्री परिषदको बैठकले शहीद दिवसलाई राष्ट्रिय स्तरमा मनाउने निर्णय गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले शहीदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपील गर्नुभएको छ। तनहुँको ब्यास नगरपालिका 8 पुलिमराङमा रहेको शहीद पार्कमा पुगेर शहीदहरूको शालिगमा माल्यार्पणपछि स्थानीयलाई सम्बोधन गर्नुहुँदै उहाँले अब विदेश जाने छटपटाहट छोडेर नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुट्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले माघ 16 गते शहीद दिवसका अवसरमा गृह जिल्ला पुगेर लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्नुभएका शहीदहरूको शालिगमा माल्यार्पण गरेर श्रद्धा प्रकट गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासको प्रमुख आधार भएको बताउनु भएको छ। आज मध्य नेपाल नगरपालिका 3 सोती पसल स्थित मंगला माध्यमिक विद्यालयको हीरक जयन्तीको समापन कार्यक्रममा उहाँले शिक्षा बिना विकास सम्भव नहुने भएकाले शिक्षा अनिवार्य आवश्यकता भएको बताउनुभयो। राष्ट्रपति पौडेलले शिक्षालाई प्राविधिक गुणस्तरीय र व्यवस्थित गर्दै समय अनुसार अघि बढ़नु अहिलेको आवश्यकता रहेको भन्दै यसमा सबैले समन्वय गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति सहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड़ दिनुहुँदै कुनै स्टन्ट बाजीबाट देश नचल्ने बताउनु भएको छ। नेपाल बार एसोसिएशन र युवा कानून व्यवसाय सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानून व्यवसाय सम्मेलन 2025 उद्घाटन सत्रलाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारीता र वफादारीका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनु पर्ने बताउनुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले समावेशी आधारमा न्यायाधीश नियुक्ति प्रक्रियालाई अगाडि बढ़ाइने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुभएको छ। मन्त्रालयका अतिरिक्त सचिव डाक्टर दिपेन्द्र रमण सिंहको नेतृत्वमा तयार पारिएको कार्ययोजना सहितको प्रतिवेदन स्वास्थ्य मन्त्री पौडेलले आज प्रधानमन्त्री समक्ष बुझाउनु भएको हो। कार्ययोजनाका आधारमा मन्त्री परिषद बैठक मार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ। स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै 5,00,000 पुर्याउने गरी तयारी गरिरहेको बताउँदै आउनु भएको छ। प्रधानमन्त्री समक्ष पेश भएको प्रतिवेदनमा पनि स्वास्थ्य बीमा रकम 5,00,000 पुर्याउन सकिने आधार समावेश छन्। मन्त्री परिषदबाट निर्णय भएमा संसदको आगामी अधिवेशन मार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढ़ाउने मन्त्रालयको तयारी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरे कड़ा कार्यवाही हुने जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्ता अवैध अभ्यास नगर्न सचेत गराउँदै यस्ता गतिविधि गरे कड़ा कार्यवाही गरिने जनाएको हो। जनस्वास्थ्य सेवा ऐन 2075 दफा 45(2) मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन वितरण तथा प्रचार प्रसार गर्न नपाइने उल्लेख छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एसपीभी खोप अभियानका लागि वरिष्ठ अभिनेत्री एवं समाजसेवी मनिषा कोइरालालाई सद्भावना दूत घोषणा गरेको छ। मन्त्रालयद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा अभिनेत्री कोइरालाले आफू क्यान्सरबाट पीड़ित भएर निको भएको बताउनुहुँदै निरोधात्मक पूर्व तयारी गरे पाठेघरको मुखको क्यान्सरबाट हुने जोखिमबाट बस्न सकिने उल्लेख गर्नुभयो। संघीय सरकारले पाठेघरको मुखको क्यान्सर विरूद्धको एसपीभी खोप अभियान यही माघ 22 गतेदेखि शुरू गर्दैछ। आगामी फागुन 6 गतेसम्म देशैभरि सञ्चालन हुने यस अभियान अन्तर्गत 16,88,768 किशोरीलाई एसपीभी खोप लगाइँदैछ। एसपीभी खोप लगाएमा पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित हुन सकिने र खोप प्रारम्भिक किशोर अवस्था 10-14 वर्षको उमेरमा लगाएमा प्रभावकारी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो समय गरिएको गणना अनुसार पोखरा उपत्यकामा रहेका ताल र नदीमा जलपंक्षीको संख्या घट्दै गएको पाइएको छ। जलवायु परिवर्तन, बढ़दो शहरीकरण, प्राकृतिक दोहन लगायतका कारण पछिल्लो समय पोखरी तथा खोलाहरूमा जलपंक्षीको संख्यामा कमी आएको सरोकारवालाले बताएका छनृ पोखराबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
कास्कीमा जलपंक्षी गणना गर्न थालेको 20 वर्ष पूरा भएको छ। 20 वर्षको अन्तरालमा कास्कीमा पंक्षीहरूको संख्यामा कमी आउन थालेको तथ्याङ्कहरूले देखाएका छन्। विगतमा आउने आगन्तुक चराहरू समेत यो वर्ष देखिएनन्। प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म गरिँदै आएको जलपंक्षी गणना कार्यक्रम पोखरा उपत्यकामा रहेका ताल र नदीमा गरिएको हो। नेपालका 60 भन्दा बढी ताल र तलैया नदीहरूमा जलपंक्षीहरूको गणना गर्ने गरिएको हो। नेपाल लगायत अन्य देशमा समेत विभिन्न कारणले चराहरूको संख्या घट्दै गएको तथ्याङ्कहरूले देखाए। पछिल्लो समयमा चराहरूको वासस्थान संकटमा पर्दै गएका कारण चराहरू घट्दै गएको पोखरा पंक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधि मनशान्त घिमिरे बताउनुहुन्छ।
सिमसार क्षेत्रमा अत्याधिक दोहन भएको र सिमसार क्षेत्रमा मानवीय गतिविधिहरू अत्याधिक मात्रामा बढेको कारणले गर्दाखेरि घटिरहेको छ।
हानी चरा गणना पोखरामा रहेका केही पथ प्रदर्शक नेपाल पंक्षी संरक्षण संघ पोखरा र पछिल्लो समयमा पोखरा पंक्षी समाजको संलग्नता हुँदै आएको छ। पोखराको विजयपुर खोला, कमल पोखरी, गुदे, खास्टे, न्युरेनी, दिपाङ, मैदीताल, बेगनासताल, रूपाताल र फेवातालमा जलपक्षी गणना कार्यक्रम गरिएको गणक झलक चौधरी बताउनुहुन्छ।
हालसालको यो 5 वर्षको डाटा हेर्दाखेरि हाम्रो चाहिँ पपुलेसन वाइज चाहिँ अब एकदम घट्दो छ। स्पेसिस चाहिँ कुनै आउने कुनै जाने त्यस्तो छ। 2024 र 2025 हेर्दाखेरि 2025 अहिलेसम्म दुईटा तालमा चाहिँ अलिकति बढ्दो छ र अरू तालमा सबै घट्दो छ।
दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्राउने टाइगर टप्सको चेन होटल टाइगर माउन्टेन पोखरा लजका प्रबन्धक मार्क्स कटनको अगुवाईमा सन् 2004 पोखरा उपत्यकामा चरा गणना शुरू भएको हो। हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा 46 प्रजातिका पानी चराको अभिलेख गरिए पनि यस वर्ष 102 प्रजातिका पानी चरा देखिएको जनाइएको छ। पछिल्लो वर्षहरूमा चराका संख्यामा कमी आउँदै गएको छ। जलवायु परिवर्तन, चराको वासस्थानको नष्ट, सिमसार क्षेत्रमा बढ्दो बजारीकरणले जलपंक्षीको संख्या घट्दा यसले प्राकृतिक संकटहरू निम्ताउने तर्फ सबै सचेत हुन जरूरी रहेको छ। गौरव त्रिपाठी, रेडियो नेपाल।
म्याग्दीमा कृषकहरूलाई रासायनिक विषादी र मलको विकल्पमा प्रांगारिक विधिबाट खेती गर्ने ज्ञान र सिप प्रदान गर्न बेनी नगरपालिकाले एकीकृत शत्रुजीव व्यवस्थापन आईपीएम कृषक पाठशाला सञ्चालन गरेको छ। नगरपालिकाको कृषि शाखाले कृषक समूह मार्फत ओडा नम्बर 2 गौस्वारामा काउली बाली, ओडा नम्बर 5 फुलाचौरमा हिउँदी आलु र ओडा नम्बर 9 काउले गौडामा आलु बाली सम्बन्धी पाठशाला सञ्चालन गरेको हो। नगरको कृषि शाखाका अधिकृत आकृति ढुंगानाले ओडा नम्बर 1 र 4 गोलभेडा, ओडा नम्बर 3 आकबरे खुर्सानी, ओडा नम्बर 6 लहरे बालीका लागि पाठशाला सञ्चालन गरिने बताउनुभयो। नगरपालिकाले प्रति पाठशाला सञ्चालन गर्न 1,50,000 दरले बजेट विनियोजन गरेको जनाएको छ। एउटा पाठशालामा 25-30 कृषक समूह सहभागी हुने कार्यविधि छ। विगत केही दिन यता मधेस प्रदेशका जिल्लाहरूमा बिहान बेलुका अत्याधिक कुहिरो लाग्ने गरेकाले सवारी दुर्घटनामा वृद्धि भएको छ। बिहान 9 तथा साँझ 8 अत्याधिक मात्रामा कुहिरो लाग्ने गरेकाले सवारी दुर्घटना हुने गरेको छ। आज मात्र जनकपुरधाममा 1 विद्यालयको बस दुर्घटना हुँदा 4 विद्यार्थी घाइते भएका छन्। अत्याधिक हुस्सुका कारणले बिहानको समयमा सवारी सञ्चालनमा पनि कमी आएको छ। झापाको हल्दीबारी गाउँपालिकाले विगत 6 स्थानीय काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ। विक्रमसम्म 2075 गाउँपालिकाले काठे पुल मुक्त अभियान शुरू गरेको थियो। अभियानले सफलता पाएसँगै हल्दीबारीका सबै पुल पुलेसा पक्की बनेका छन्। पालिकाका भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर संकल्प खनालले विक्रमसम्म 2075 यता 100 पक्की पुल निर्माण भएको बताउनुभयो। डोल्पाको मुड्केचुला गाउँपालिका 4 इल गाउँमा आज बिहान आग लागि हुँदा 1 मृत्यु भएको छ। इल गाउँस्थित बादी सार्कीको घरमा आग लागि हुँदा 75 सार्कीको सुतेको अवस्थामा मृत्यु भएको मुड्केचुला 4 वडा अध्यक्ष कृति बहादुर बुढाले जानकारी दिनुभयो। आगलागीबाट सार्कीको कच्ची 2 घर पूर्ण रूपमा क्षति भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी भारतको महाकुम्भ मेलामा भागदौड़ मचिँदा 15 भन्दा बढ़ीको मृत्यु भएको छ। विश्वकै सबैभन्दा ठूलो धार्मिक पर्वका रूपमा रहेको हिन्दूहरूको महाकुम्भ मेला केही दिनदेखि उत्तरी भारतको प्रयागराजमा जारी छ। मेलामा 10 मानिसले स्नान गर्ने आयोजकहरूले अनुमान गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग जानकारी लिनु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयागराज महाकुम्भमा भागदौड़ मच्चिदा मृत्यु भएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री मोदीले महाकुम्भको स्थितिबारे निरन्तर निगरानी राख्दै घटनाबारे जानकारी लिइरहनु भएको छ। उहाँले बिहानदेखि तीन पटकसम्म उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरी स्थिति सामान्यीकरण र राहतका लागि निर्देशन दिनुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। मौनी अमावस्याको अवसरमा अमृत स्नानका लागि संगम घाटमा भक्तजनको ठूलो भीड़ लागेका बेला यो घटना भएको हो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालय फर्कन नचाहने संघीय सरकारका कर्मचारीहरूलाई एकमुष्ट 8 महिनाको तलब लिएर राजीनामा गर्न प्रस्ताव गर्नुभएको छ। सरकारी कर्मचारीहरू कटौती गर्ने अनुरूप व्हाइट हाउसले यस्तो प्रस्ताव तयार गरेको हो। प्रस्तावमा कर्मचारीहरूलाई आगामी फेब्रुअरी 6 सम्ममा निर्णय गरिसक्न भनिएको छ। संघीय सरकारका 20 लाख कर्मचारी मध्ये 10% अर्थात 2 लाख कर्मचारीले सो प्रस्ताव स्वीकार्ने ट्रम्प प्रशासनको अनुमान छ। सरकारले सो योजनाले $1 खर्ब बचत हुने अपेक्षा गरेको छ। दक्षिण सुडानमा विमान दुर्घटना भएको छ। विमान दुर्घटना हुँदा कम्तीमा 20 जनाको मृत्यु भएको प्रदेशका सूचना तथा संचार मन्त्री गतवेच विपालले बुधबार जानकारी दिनुभएको छ। राजधानी जुबाका लागि उडेको विमान करिब 10:30 बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो। विमानमा 21 जना सवार थिए। दुर्घटनामा 1 जना मात्र बाँच्न सफल भएको त्यहाँका संचार मन्त्री गतवेच विपालले बताउनु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष 2082-83 लागि संघीय समपूरक र विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने योजना र कार्यक्रमको प्रस्ताव माग गरेको छ। प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिनका लागि आगामी फागुन 15 गते भित्र योजना तथा कार्यक्रमको विस्तृत विवरण सहितको प्रस्ताव योजना आयोग समक्ष पेश गरिसक्न भनेको छ। समपूरक अनुदानमा संघले 50% योगदान गर्ने र बाँकी 50% सम्बन्धित प्रदेश तथा स्थानीय तहले बेहोर्ने यसअघिको व्यवस्था संशोधन गरी हाल 20-80% बेहोर्नुपर्ने व्यवस्था गरिएको छ। सोही व्यवस्था अनुसार आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रमको माग गरिएको योजना आयोगले जनाएको छ। नेपाली कंग्रेस पार्टी केन्द्रीय कार्यालय परिसरमा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन बुधबारबाट शुरू भएको छ। पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यवसाय विकास विभागले आयोजना गरेको सम्मेलनको पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो। उद्घाटन गर्नुहुँदै सभापति देउवाले गाउँ गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु आवश्यक भएकोमा जोड़ दिनुभयो। सभापति देउवाले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुग्ने उल्लेख गर्नुभयो। कार्यक्रममा विभागका संयोजक उर्मिला थपलियाले सम्मेलनले नेपालको डिजिटल अर्थतन्त्रलाई प्रवर्धन गर्ने र साना उद्यमीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सम्मेलनका क्रममा आयोजित अर्को एक कार्यक्रममा उद्योगी व्यवसायीले नव प्रवर्तन साना तथा मझौला उद्योग स्थापनाका लागि लगानीको वातावरण बनाई एकद्वार प्रणाली लागू गर्नुपर्ने जोड़ दिनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायलाई सहज भएको लेख गर्नुभयो। नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ग्यावालीले देशका हरेक क्षेत्रमा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। खोटाङको अलैसी तुवाचुङ नगरपालिका 3 च्याम्सीटार स्थित दालफोको खेतबारी सिंचित गर्न सोलर वाटर लिफ्टिङ आयोजनाको शुरूआत भएको छ। यूएनडीपी जीईएफ अन्तर्गतको जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना मार्फत प्राप्त भएको 1,69,00,000 रकमको बजेटमा सोलर वाटर लिफ्टिङ आयोजनाको काम शुरू गरिएको हो। आयोजनाको माघ 14 गते नगर प्रमुख विमला राईले शिलान्यास गर्नुभएको थियो। बाँकी जिल्लामा स्थानीय तहले चालू आर्थिक वर्षको 6 महिनामा संघ र प्रदेशबाट प्राप्त गरेको कुल बजेटको संघतर्फ 46.2% र प्रदेशतर्फ 25.2% मात्रै बजेट खर्च गरेका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख मोहन शरण भण्डारीले संघतर्फको खर्च चालू आर्थिक वर्षको 6 महिनामा सन्तोषजनक रहे पनि प्रदेशतर्फ भने निराशाजनक रहेको बताउनुभयो। संघतर्फको बजेट अन्तर्गत चालू आर्थिक वर्षको 6 महिनामा सबैभन्दा बढी बजेट खर्च गर्ने स्थानीय तहमा जानकी गाउँपालिका रहेको छ।
अब
सविता राणा मगरको दुई गोलमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई 4-0 गोलले हराउँदै इन्फा महिला लिग च्याम्पियन बन्न सफल भएको छ। अपराजित रहँदै एपीएफ च्याम्पियन बनेको हो। बुधबार एपीएफको जितमा सविता बाहेक सरू लिम्बु र अनु लामाले समान एक गोल गरे। एपीएफले तेस्रो पटक पुलिसलाई हराएको हो। एपीएफ यु लिगमा एक खेलमा बराबरीमा रोकिएको थियो, बाँकी सबै खेल जित्न सफल टिम बन्यो। एपीएफलाई बराबरीमा रोक्ने टिम पुलिस नै हो। पहिलो चरणमा एपीएफलाई पुलिसले गोल रहित बराबरीमा रोकेको थियो। अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपीएफले पहिलो चरणको लिगमा 9 खेलमा 8 जित र 1 बराबरी गर्दै 25 अङ्कका साथ शीर्ष स्थानमा रहँदै अन्तिम चरणमा स्थान बनाएको थियो। उपाधि सँगै एपीएफले 10,00,000 र दोस्रो भएको पुलिसले 5,00,000 रुपियाँ प्राप्त गरेको छ। नेपाली राष्ट्रिय टोलीकी पूर्व स्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्यास लिएकी छिन्। करिब 6 अगाडि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएकी 37 अनुले विभागीय टोली एपीएफबाट घरेलु फुटबल खेल्दै आएकी थिइन्। बुधबार त्रिपुरेश्वर स्थित दशरथ रङशालामा एन्फा राष्ट्रिय महिला लिगको फाइनल लगत्तै उनले सन्यासको घोषणा गरिन्। हेल्प नेपाल स्पोर्ट क्लबसँग 3-2 सेटमा पराजित हुँदै विभागीय टोली नेपाल एपीएफ क्लब टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ। पोखरा रङशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ 3-2 सेटमा पराजित एपीएफको यात्रा टुङ्गिएको हो। हेल्प नेपालले अब लिग चरणको अन्तिम खेल गण्डकी प्रदेश भलिबल संघको सामना गर्नेछ। यो खेलको विजेताले इलिमिनेटरमा स्थान बनाउनेछ। यसै गरी महिला तर्फको खेलमा युनाइटेड प्यासनल भलिबल क्लब थाइल्याण्डले आर्मीलाई 3-1 तथा एपीएफले आयोजक टाइगर ग्रुपलाई 3-0 सेटमा हराएको थियो। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिताको 2 संस्करण फागुन 11 गतिदेखि 19 गतिसम्म हुने भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको बारेमा जानकारी दियो। प्रतियोगितामा नेपालका ए डिभिजन लिग तथा विदेशी क्लबहरू सहभागी हुने आयोजक संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो। यसपटक विजेताले 15,11,111 र उपविजेताले 5,00,000 रुपियाँ सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।
अब मौसम आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनुका साथै बिहानको समयमा तराईका धेरै स्थानहरूमा हुसु कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 22.5 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.7 डिग्री सेल्सियस, न्यूनतम 8.2 डिग्री सेल्सियस। पोखराको अधिकतम 21.7 डिग्री सेल्सियस, न्यूनतम 10.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको 22.5 डिग्री सेल्सियस, न्यूनतम 6.9 डिग्री सेल्सियस। दिपालको अधिकतम 23.5 डिग्री सेल्सियस, न्यूनतम 6.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शहीद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, मुलुकको विकास र समृद्धिका लागि सबैको प्रतिबद्धता आवश्यक रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। स्वास्थ्य मन्त्रालयद्वारा प्रधानमन्त्री समक्ष स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रस्तुत, स्वास्थ्य बीमा रकम 5,00,000 पुर्याउन प्रस्ताव। म्याग्दीको बेनी नगरपालिकामा प्रांगारिक विधिबाट खेती गर्न एकीकृत शत्रुजीव व्यवस्थापन कृषक पाठशाला सञ्चालनमा। भारत उत्तर प्रदेशको प्रयागराज स्थित कुम्भ मेलामा भागदौड़ हुँदा 15 भन्दा बढ़ीको मृत्यु र नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ क्लब एन्फा महिला लीगको च्याम्पियन बन्न सफल। इसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।